أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا بني إسرائيل اذكروا نعمتي التي أنعمت عليكم وأني فضلتكم على العالمين. اے یعقوب کی اولاد، اے بنی اسرائیل، میری وہ نعمتیں یاد کرو جو میں نے تم پر انعام فرمائیں، اور یہ بھی کہ میں نے تم کو تمام جہان کے لوگوں پر فضیلت بخشی تھی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج ہم آیہ نمبر 47 سے سٹارٹ کریں گے. پچھلے رکوع میں بھی بنی اسرائیل سے اسی طرح سے خطاب شروع ہوا تھا کہ یا بنی اسرائیل اذکروا نعمتی اللتی انعمت علیکم، کہ اے بنی اسرائیل وہ نعمتیں یاد کرو جو ہم نے تم پر انعام فرمائیں. اور یہ رکوع بھی ایسے ہی شروع ہو رہا ہے، لیکن پچھلے رکوع میں بنی اسرائیل کو دعوت دی جا رہی تھی کہ اپنا وعدہ پورا کرو اور ایمان لاؤ اس پہ جو ہم نے تم پر نازل کیا، یعنی کہ یہ قرآن. لیکن اس رکوع میں انہیں ان کی ساری ہسٹری یاد کروائی جا رہی ہے کہ جو تمہیں فضیلت اللہ تعالیٰ نے دی تھی، جو تم پہ انعام فرمائے تھے، تم پہ جو بے شمار احسانات اللہ تعالیٰ کے تھے، ان سب کے نتیجے میں تم لوگوں نے کیا کیا. اور یہ ایک قسم کی وارننگ بھی ہے مسلمان امت کے لیے کہ تم سے پہلے اللہ نے جن لوگوں کو چنا، جنہیں فضیلت دی، نبی دیے، کتاب دی، انہوں نے کیا غلطیاں کیں، اور وہی غلطیاں تھیں جس کی وجہ سے انہوں نے اپنا مقام کھو دیا اور پستیوں میں جا پڑے. آخر کیا وجہ تھی کہ اللہ تعالیٰ کی اتنی پسندیدہ امت نے اپنا مقام اور اپنی فضیلت کھو دی؟ جب اللہ تعالیٰ کسی قوم یا کسی فرد پہ اپنا انعام کرے اور اس پہ اپنا فضل کرے، تو اس کے بدلے میں اس شخص کا یا اس قوم کا اللہ پہ ایمان اور بھی مضبوط ہونا چاہیے. ہم نے دیکھا تھا آیہ نمبر 21 میں کہ ایمان کی تین طرح کی شرطیں ہیں. ایمان باللہ کی پہلی شرط یہ ہے کہ اللہ کا عبد بنے، بحیثیت فرد اور بحیثیت قوم اللہ کے تمام تر احکامات کی پابندی کرے، سمعنا واطعنا کی زندگی گزارے. ایمان باللہ کی دوسری شرط یہ تھی کہ اللہ کی نعمتوں کا شکر کرے، ان نعمتوں کو اللہ کی اطاعت کے لیے استعمال کرے، نہ کہ اللہ کی نافرمانی کے لیے. اور تیسری بات یہ کہ اللہ کی توحید پر جمع رہے اور اللہ کے ساتھ کسی کو شریک نہ ٹھہرائے. اگر اس میں سے ایک بھی چیز نہیں ہوگی تو انسان کافر ٹھہرایا جائے گا، یعنی یا تو وہ اللہ کے حکم کا انکار کر دے، یا پھر اللہ کی نعمتوں کی ناشکری کرے، یا پھر اللہ کے ساتھ کسی کو شریک ٹھہرائے. ہم دیکھیں گے کہ بنی اسرائیل نے مختلف مواقع پر یہ سارے کام کیے. سورہ بقرہ میں ہی آگے جا کے دیکھیں گے کہ اللہ تعالیٰ نے انہیں جب یوم سبت کی پابندی کا حکم دیا یا پھر گائے ذبح کرنے کا حکم دیا، تو انہوں نے نہ صرف اللہ کے احکامات کا انکار کیا بلکہ ان کا مذاق اڑایا. پھر اللہ تعالیٰ نے فرعون کے ظلم سے انہیں نجات دلائی، انہیں پانی کے چشمے دیے، ان پہ بادلوں کے سائے کیے، ان پہ من و سلوا نازل کیا، لیکن انہوں نے اللہ تعالیٰ کی تمام تر نعمتوں کی ناشکری کی. پھر بس ایک شرک کی ہی کسر رہ گئی تھی، تو وہ بھی انہوں نے سونے کے زیوروں سے ایک گائے کا بچھڑا بنایا اور اس کی پرستش شروع کر دی. یہی تمام وجہ بنی ان کے زوال کی، اور جو اللہ نے انہیں فضیلت دی، اعلیٰ مقام دیا، ان پر انعام کیا، وہ سب کچھ انہوں نے کھو دیا. جب اللہ تعالیٰ کسی قوم کو اپنی خلافت کے لیے چنتا ہے اور وہ قوم مایوس کن پرفارمنس دیتی ہے، اپنی خلافت کی ذمہ داری کو بھول جاتی ہے اور اپنی من مانی کرتی ہے، تو یہ اللہ کی سنت ہے کہ وہ ان کی جگہ دوسری قوم لے آتا ہے. اور یہی ہوا. اب مسلمانوں کی باری تھی. اللہ نے اب وہ فضیلت مسلمانوں کو دی. سورہ آل عمران میں آتا ہے، کنتم خیر امة اخرجت للناس تعمرون بالمعروف وتنحون عن المنکر وتؤمنون باللہ ولو آمن اہل الکتاب لکان خیر لہم. اب دنیا میں وہ بہترین گروہ تم ہو جسے انسانیت کے لیے میدان میں لایا گیا ہے، یعنی انسانیت کی ہدایت اور اصلاح کے لیے. تم نیکی کا حکم دیتے ہو، بدی سے روکتے ہو، اور اللہ پہ ایمان رکھتے ہو، اور اگر اہل کتاب بھی ایمان لے آتے تو یہ ان کے حق میں بہتر ہوتا، یعنی کہ جو چیز ان کے زوال کی وجہ بنی وہ اللہ پہ ایمان کی کمی تھے. پھر آیہ نمبر 48 میں آتا ہے، وَاتَّقُوا يَوْمًا لَا تَجْزِي نَفْسٌ عَن نَفْسٍ شَيْئًا وَلَا يُقْبَلُ مِنْهَا شَفَاعَةٌ وَلَا يُؤْخَذُ مِنْهَا عَدْلٌ وَلَا هُمْ يُنصَرُونَ. اور اس دن سے ڈرو जब कोई किसी के कुछ काम ना आएगा और ना किसी की सिफारिश मंजूर की जाएगी और ना किसी से किसी तरह का बदला कबूल किया जाएगा और ना लोग किसी और तरह की मदद हासिल कर सकेंगे। पिछले रुकू में हमने देखा कि अल्लाह ताला ने उन्हें बार बार अल्लाह का तकवा इख्तियार करने को कहा और अल्लाह से डरने को कहा और बताया कि अल्लाह का डर तभी पैदा होता है जब अल्लाह की मुलाकात पे यकीन हो, सज़ा और जज़ा पे यकीन हो। बनी इसराइल में सज़ा और जज़ा का कॉन्सेप्ट ख़त्म हो चुका था। उनमें एहसास बरतरी इस हद तक बढ़ चुका था कि वो समझते थे कि उन्हें जहन्नुम की आग कुछ नहीं कहेगी। आगे जाकर आया नंबर 80 में हम देखेंगे कि वो कहते थे, लन तमस्सनन्नारु इल्ला अय्यामन मादूदा, और हमें तो आग हरगिज़ छू नहीं सकती मगर गिनती के चंद दिन। यानी ये ठीक है कि हमसे माजी में गलतियां हुई हैं और उसके बदले में शायद हमें कुछ रोज़ के लिए जहन्नुम में जाना भी पड़े, लेकिन फिर हम बहुत जल्दी निकाल दिए जाएंगे। उन्हें अपनी तारीख पे, अपने इल्म पर और अपनी किताबों पे और अपनी अजीम तरीन अम्बिया की औलाद होने पे बड़ा फ़ख्र था। लेकिन अल्लाह ताला इसी सूरत में आगे आया नंबर 134 में उन्हें कहते हैं, तिलका उम्मतुन कद खलत लहा मा कसबत वलकुम मा कसबतुम। वो कुछ लोग थे जो गुजर गए, जो कुछ उन्होंने कमाया वो उनके लिए है और जो तुम कमाओगे वो तुम्हारे लिए है। यानी कि तुम्हारे अम्बिया और तुम्हारी हिस्ट्री तुम्हारे किसी काम नहीं आएगी। यही कॉन्सेप्ट उनका क्लियर किया जा रहा है इस आयत में भी कि कोई चीज़ उस दिन काम आने वाली नहीं है। ये सारे कॉन्सेप्ट आज हमारी उम्मत में भी कॉमन हो गए हैं कि कोई हमारी शफ़ात कर देगा, कोई हमें बख्शवा देगा, कोई सिफारिश वगैरह चल जाएगी, किसी की मदद मिल जाएगी। असल में दुनिया में हम देखते हैं कि कोई इम्तिहान हो, कोई नौकरी हासिल करनी हो, कोई गवर्नमेंट में काम निकलवाना हो, तो लोग कुछ हाथ पांव मारते हैं, कोई तगड़ी सिफारिश ढूंढते हैं, कोई रिश्वत वगैरह दे दिला के काम निकल आता है। वही नफ्सियात, वही साइकोलॉजी हम आखिरत के दिन पे भी लगाना चाहते हैं। दुनिया में भी हमें दो तरह के स्टूडेंट्स मिल जाएंगे। एक वो जो शॉर्टकट्स ढूंढते रहते हैं, नालायक स्टूडेंट्स, खुद कुछ भी नहीं करना चाहते, कोई मेहनत ना करनी पड़े, बस इम्तिहान पास करने के लिए कोई चोर रास्ता मिल जाए, कोई सिफारिश मिल जाए, कोई लाइक स्टूडेंट मिल जाए कि जो इम्तिहान के दिन हेल्प कर दे, कोई एग्जामिनर को पैसा वगैरह लगा दें ताकि इम्तिहान में बस पास हो जाए। ऐसे स्टूडेंट्स का सारा वक्त यही शॉर्टकट्स ढूंढने में गुजर जाता है। दूसरी तरफ ऐसे स्टूडेंट्स होते हैं जो खुद अपनी मेहनत पे फोकस करते हैं, रातों को जाग जाग के पढ़ते हैं, दिन रात एक करते हैं और अपनी मेहनत पे भरोसा रखते हैं। यही दो एटीट्यूड्स आपको आखिरत के बारे में भी मिलेंगे। इसी कॉन्सेप्ट को वाजे करने के लिए ये आयत आई है कि भाई उस दिन सिर्फ मेरिट चलेगा, अपने आमाल अपनी मेहनत ही काम आने वाली है। अल्लाह ताला फरमाते हैं, वत्तकू यौमल्ला तज्जी नफ्सुन अन नफ्सिन शैयन, और इस दिन से डरो जब कोई किसी के कुछ काम ना आएगा, कोई नफ्स किसी दूसरे नफ्स के काम नहीं आने वाली। हज़रत आयशा से रिवायत है, उन्होंने कहा कि जब आयत वअन्ज़िर अशीरतकल अक्रबीन, और अपने करीबी रिश्तेदारों को ख़बरदार कीजिए नाजिल हुई, तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सफ़ा पहाड़ पर खड़े होकर फ़रमाया, या फ़ातिमा बिनत मुहम्मद, या सफ़िया बिनत अब्दुल मुत्तलिब, या बनी अब्दुल मुत्तलिब, ला अमलिकु लकुम मिनल्लाहि शैया। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की बेटी फ़ातिमा, ए अब्दुल मुत्तलिब की बेटी सफ़िया यानी कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की फूफो, ए अब्दुल मुत्तलिब की औलाद यानी कि हजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के दादा की तमाम तर औलाद, मैं अल्लाह ताला के आगे तुम्हारे लिए किसी चीज़ का कोई इख्तियार नहीं रखता। ये सही मुस्लिम की रवायत है 503। अगर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम अपने करीबी रिश्तेदारों से ये कह रहे हैं तो ज़रा सोचिए कि हमारे काम कौन आएगा। फिर आगे अल्लाह ताला फरमाते हैं, वला युकबलु मिनहा शफ़ातुम, और ना किसी की सिफारिश मंजूर की जाएगी। हम अक्सर शफ़ात की बात सुनते हैं लेकिन हम भूल जाते हैं कि उस दिन कोई भी अल्लाह की मर्ज़ी के बग़ैर किसी की शफ़ात नहीं कर सकेगा। शफ़ात किसने करनी है और किसके लिए करनी है, ये सब अल्लाह ताला के इज़्न और अल्लाह ताला की मर्ज़ी के ताबे होगा। मंज़ल्लज़ी यशफ़ाउ इंदहु इल्ला बिइज़्निही, कौन है जो उसकी जनाब में उसकी इजाज़त के बगैर सिफारिश कर सके। अहादीस की रोशनी में हमें पता चलता है कि उस दिन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, कुरान, नेक आमाल, नेक दोस्त सब शफ़ात कर सकेंगे, लेकिन ये शफ़ात भी मुफ्त नहीं मिलेगी। بلکہ ان سب کی شفاعت حاصل کرنے کے لیے، اس کا حقدار بننے کے لیے کوشش کرنی پڑے گی، محنت کرنی پڑے گی۔ یہ شفاعت انہی کو ملے گی جو دنیا میں اپنے عمل سے اس کے حقدار بنیں گے اور اس شفاعت کا حق ادا کریں گے۔ پھر آگے آتا ہے ولا یؤخذ منها عدل، اور نہ کسی سے کسی طرح کا کوئی بدلہ قبول کیا جائے گا۔ عدل برابری یا مساوات کو کہتے ہیں، یعنی اس دن ایسا نہیں ہوگا کہ کوئی برابر کی چیز دے کر اپنی جان چھڑوا لی جائے، یعنی میرے اتنے گناہ ہیں تو مجھ سے اتنی رقم لے کے مجھے چھوڑ دیا جائے، ایسا نہیں ہوگا۔ کوئی فدیہ، کوئی بدلہ، کوئی رشوت قبول نہیں کی جائے گی۔ فلن یقبل من احدہم ملء الارض ذهبا ولو افتدا به، اور اگر نجات حاصل کرنا چاہیں اور بدلے میں زمین بھر کر سونا دیں تو ہرگز قبول نہ کیا جائے گا۔ ولا هم ينصرون، اور ان کی کسی قسم کی کوئی مدد نہیں کی جائے گی۔ اب جبکہ امتحان کے دن کے سارے رولز واضح ہو گئے ہیں، تو پھر اس امتحان کے لیے لوپ ہولز، چور راستے اور شارٹ کٹ ڈھونڈنا بیکار ہے۔ اس امتحان میں صرف اپنے اعمال، اپنی محنت اور اپنی کوشش کام آئے گی۔ انشاءاللہ نیکسٹ ٹائم آیا نمبر 49 کریں گے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔